अब सुनौ बिर्तामोड खबर। यस खबरका साथमा बिर्तामोड नगरपालिका बिर्तामोड झापा।
नमस्कार, रेडियो भिजन 91.6 मेगाहर्ज र www.radiovision.com.np बाट विश्वभरिकै साथ प्रसारण भइरहेको बिहान 8 बजे प्रसारण हुने, प्रत्येक हप्ताको 8 बजे बिहान प्रसारण हुने बिर्तामोड खबरमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। म पुष्प बराल। बिर्तामोड खबरमा हामी बिर्तामोड नगर क्षेत्रभरि रहेका हरेक गतिविधिहरूलाई समेटेर हामी कार्यक्रम प्रसारण प्रस्तुत गर्ने गर्दछौँ। आज पनि हामीले बिर्तामोड क्षेत्रमा क्षेत्रकै एक व्यक्तित्वसँग कुराकानी गर्न गइरहेका छौँ। विशेष त आज हामी अलिक फरक प्रसङ्गमा छौँ, किनभने अहिले मुलुकमै सहकारी संस्थाहरूले गरेका गतिविधिहरूका कारण धेरै चर्चा परिचर्चा हुने गरेको छ। सहकारी संस्थाहरूले धेरै बचत फिर्ता गर्न नसक्दा अथवा जनताको नागरिकको बचत चाहिँ डुब्ने गरेको पनि हामीले धेरै प्रसङ्गहरू सुन्ने गरेका छौँ। बिर्तामोड क्षेत्रमा सहकारीको अवस्था के छ अथवा मुलुककै सहकारीहरूको अवस्था के छ र सहकारीलाई अब साँच्चिकै उत्पादनसँग जोड्नका लागि के गर्नुपर्छ भन्ने विषयमा आज हामीसँग नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड नेप्सुनका महासचिव हुनुहुन्छ घनश्याम अधिकारी, उहाँसँग हामी विशेष चर्चा परिचर्चा गर्नेछौँ। विशेषतः यो पछिल्लो समय चाहिँ सहकारी क्षेत्रमा वित्तीय विचलनको अवस्था सृजना भएको छ। चाहिँ नागरिकहरूको चाहिँ लगानी अथवा नागरिकहरूको बचत चाहिँ सङ्कटमा पर्छ कि भन्ने खालको एक किसिमको शङ्का पनि पैदा भइरहेको अवस्थामा अहिले नेप्सुनले के गरिरहेको छ र नेप्सुनको भूमिका के रहन्छ भन्ने विषयमा उहाँसँग चर्चा परिचर्चा गर्नेछौँ। अहिले हामीसँग घनश्याम सर प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। घनश्याम सर, स्वागत छ तपाईँलाई।
धन्यवाद सर।
पछिल्लो चरण चाहिँ अहिले मुलुकका सहकारी संस्थाहरूमा चाहिँ वित्तीय विचलनको अवस्था आयो कि भन्ने खालको कुराहरू चर्चामा छन्। केही हामीले खबरहरू पनि सुनिरहेका छौँ, झापामा पनि केही सहकारीहरूको अवस्था त्यस्तै देखिएको छ। यो वित्तीय विचलनको अवस्था किन आयो र यसलाई समाधान गर्न के गर्नु पर्ला, नेप्सुनको भूमिका के रहन्छ सर?
धन्यवाद सर। मूल कुरा अब अहिले यति बेला लामो इतिहास बोकेको करिब 70 वर्ष जति 7 दशक जति एउटा इतिहास पार गरेको व्यावसायिक क्षेत्रको संविधानले चिनेको 3 खम्बे अर्थनीतिभित्रको एउटा महत्त्वपूर्ण पिल्लरको रूपमा रहेको सहकारी क्षेत्रको बारेमा यहाँले आफ्नो विषय राख्नुभएको छ, जिज्ञासा राख्नुभएको छ, धेरै नै यो महत्त्वपूर्ण छ। हामीसँग यो लामो अवधिमा संविधान त कानुन त सहकारी संस्था कसरी सञ्चालन गर्ने भन्ने विषयमा भर्खर भर्खर मात्रै केही प्रयासहरू कार्यान्वयन हुँदै आएको देखिन्छ। लामो समय निकै अप्ठ्यारो परिस्थितिको बिचमा सहकारी संस्थाहरू चलेको देखिन्छ, किनभने प्रयास सरकारले गरेको छ तर त्यसभित्र अनेकन अप्ठ्यारो परिस्थितिहरू थियो। हामीले साझा सहकारी संस्थाहरू पनि विगतमा हेऱ्यौँ, ती संस्थाहरू पनि अन्तत विचलनमै गए, ती संस्थाहरू पनि धराशायी नै भए। तत्कालीन गाउँ पञ्चायतहरूमा सरकारले राम्रै सहयोग गरेर जमिन भवन कर्मचारी सबै व्यवस्थापन गरेर अगाडि बढाएका संरचनाहरू पनि वास्तवमा बिग्रियो। त्यसो भएको हुनाले मूल कुरा के हो भने कानुनले यसलाई कसरी हेर्ने, राज्यको महत्त्वपूर्ण निकायले यसलाई कसरी अनुगमन नियमन निरीक्षण गर्ने भन्ने विषयमा, जसरी ठुलो पुँजीको कारोबार गर्ने ब्याङ्कहरू क्रियाशील छन् हाम्रो नजिकमा, ती ब्याङ्कहरूलाई राष्ट्र ब्याङ्कले जसरी हेरिरहेको छ, वास्तवमा सहकारी संस्थाहरूलाई स्वनियम त भयो, स्वतन्त्रता पनि भयो, हामीले आफ्नो सीमाभित्र बसेर जे पनि गर्न पायौँ, तर कतिपय चाहिँ कानुन कार्यान्वयनका सन्दर्भमा, हाम्रा सैद्धान्तिक पक्षहरूका सन्दर्भमा, हाम्रा नैतिक पक्षहरूको सन्दर्भमा भने हामी आफू इमान्दार बन्नु पर्यो। यसो भनिरहँदा अहिले नै आएर किन विचलनमा पर्यो भन्दा यसका 2-3 महत्त्वपूर्ण कारणहरू हाम्रो बिचमा रह्यो। भर्खरै संघीयता कार्यान्वयन भयो, संघीयतापछि सहकारी क्षेत्र ओझेलमा पर्यो। यसलाई जसरी केन्द्रीय निकायले, केन्द्रीय सरकारले, केन्द्रीय विभागको माध्यमबाट हेर्थ्यो, जिल्लाहरूमा डिभिजन सहकारी कार्यालयहरू थिए, त्यसले मनिटरिङ गर्थ्यो, त्यो चिजमा पनि केही समस्याहरू हाम्रो बिचमा आयो। दोस्रो कुरा, जसरी सहकारी संस्थाहरू आफ्नो सिस्टममा चलिरहेका थिए त्यो सिस्टम ब्रेक भयो, किनभने वित्तीय सङ्कट हाम्रो बिचमा आयो, उत्पादनका स्रोतहरू मरे, खर्चका सीमाहरू बढे, आय आर्जनका श्रृङ्खलाहरू घटे, त्यो कारणले चाहे जस्तो चक्र चल्न सकेन। कतिपय प्रकृतिजन्य परिवेशजन्य समस्याहरू संस्थामा आयो भने यही बिचमा अघि मैले भनेको सङ्क्रमणकालीन परिस्थितिको फाइदा उठाएर केही संस्थाहरूमा गम्भीर प्रकारका विचलनहरू पनि रहे, त्यो हामीले स्वीकार्नुपर्छ। त्यसो भएको हुनाले यति बेला हामी केन्द्रीय सङ्घको तर्फबाट चाहिँ अहिले देशभरि मैले आफ्नो सचिवालयलाई पनि भनेको छु र मैले त्यो भित्र लागि पनि रहेको छु, खास गरिकन दुईवटा क्याटेगोरीमा, खास गरिकन साँच्चै परिस्थितिले अप्ठ्यारो परेको संस्थाहरूको एउटा क्याटेगोरी र नियतवश कमजोरी गरेर अप्ठ्यारोमा परेको, यो दुईवटा फ्याक्टरबाट हामी वित्तीय सहकारी संस्थाहरूलाई पहिला चाहिँ डिमार्केसन पनि गर्छौँ, हेर्छौँ र ती दुवै खाले संस्थाहरूको उपचार के हो भन्ने बारेमा हामी अगाडि बढ्छौँ।
जस्तै सर, तपाईँ 22 वर्षदेखि सहकारीमा आबद्ध हुनुहुन्छ, 22-23 वर्ष भयो तपाईँलाई हामीले देखेको, करिब करिब 8 वर्षदेखि चाहिँ तपाईँ केन्द्रकै नेतृत्वमा पनि हुनुहुन्छ। अब यो बिचमा तपाईँहरूले आफ्नो तर्फबाट बनाउने नियमन अनुगमनका कुराहरू अथवा सहकारीलाई दिने, सहकारी सञ्चालकहरूलाई दिने तालिमहरूका विषयमा उहाँहरूलाई सुझाउने बुझाउने कुराहरूदेखि लिएर हरेक कुराहरू गर्न सक्नु पर्थ्यो। आज हामीले राज्यलाई मात्रै नियम कानुन बनेन भन्ने कि आफ्नो तरिकाबाट पनि कसरी सहकारी अगाडि बढाउन सकिन्छ भन्ने खालको अनुभव त तपाईँहरूसँग छ, पक्कै पनि 22 वर्षको अनुभव तपाईँसँग पक्कै पनि छ। अब यो नेप्सगुन अथवा तपाईँहरूले नेतृत्व गरेका तपाईँहरू जस्तै संस्थाहरूले चाहिँ गर्नुपर्ने भूमिका के हो त अबका दिनमा?
होइन, अहिले संस्था सञ्चालनका निम्ति मैले केन्द्रीय सङ्घमा करिब 8 वर्षको भूमिका निर्वाह गरेँ र अहिले म त्यसको महत्त्वपूर्ण जिम्मेवारीमा महासचिवको रूपमा भर्खरै निर्वाचित भएको छु। मैले साथीहरूलाई सहकारी संस्थाहरूलाई सुझाएको विषय पनि के हो त भन्दा, अब केन्द्रीय सङ्घहरूमा, छाता सङ्घहरूमा अनिवार्य सदस्यता हाम्रो सहकारी नियमावलीले बोलेको छ, भनेको छ, तर कैयन संस्थाहरू अहिले पनि हाम्रो प्रक्रियामा हुनुहुन्न, कैयन संस्थाहरू यी सङ्घहरू चाहिँदैन भन्ने हिसाबले अगाडि बढेको पनि हामी पाउँछौँ। पहिलो कुरा,
हजुर,
यसमा राज्यले अघि मैले भने अनुगमन नियमन निरीक्षण मात्रै होइन कि संस्था सञ्चालन सम्बन्धी मापदण्डभित्र पनि राज्यले निगरानी गर्नुपर्ने एउटा अवस्था हो। दोस्रो कुरा, हामीले यो बिचमा अहिले नेपाल सरकारसँग लामो समयदेखि लबिङ गऱ्यौँ, छलफल गऱ्यौँ र केही कानुनहरूमा महत्त्वपूर्ण सुधारहरू पनि प्राप्त गरेका छौँ। 3 महत्त्वपूर्ण कामहरू छन् अहिले संस्था डे बाई डे दैनिक रूपमा नै संस्था कमजोरी रह्यो कि ठिकै बाटोमा छ भनेर हेर्ने हामीसँग टुल्सहरू छन्।
हजुर,
त्यो टुल्सहरूमा संस्था सहभागी बन्न पर्छ, तर अब अनिवार्य छैन। उसले आफू राम्रो हुन्जेलसम्म, आफू राम्ररी चलुन्जेलसम्म यस्ता टुल्सहरूको म धेरै वास्ता गर्दिनँ भनेर कैयन संस्थाहरू अगाडि बढेका छन्। यसरी हेर्दा हामीलाई के लाग्छ भन्दाखेरि, स्तरीकरण कार्यक्रम नेपाल सरकारको सबैभन्दा माथिल्लो निकाय सहकारी विभाग हो, सङ्घीय सरकारको विभाग छ, उसले अन्तिम मूल्याङ्कन गर्ने गरी, अन्तिम अडिट गर्ने गरी केही टुल्सहरूको विकास गरेको छ, जसलाई हामी स्तरीकरण कार्यक्रम भन्छौँ। त्यो झापामा करिब अथवा देशभरिमा करिब 500 जति संस्थाहरू त्यसमा आबद्ध भएको अवस्था छ।
हजुर,
यसरी हेर्दा यसमा अनिवार्य रूपमा सहभागी बन्नका लागि हामीले अनुरोध गरेका छौँ, संस्थाहरू सहभागी बन्नु भएको छैन। अब किन नबन्नु भएको त भनेर हामीले उहाँहरूलाई कानुनी उपचार खोज्ने संयन्त्रको विकास अघि मैले भने अनुसार निर्माण भएको छैन। हामी यसमा हाम्रो टेक्निकल मान्छेहरू स्पोर्टमै पठाउँछौँ, तलै त्यसका चाहिँ सीमाहरूको बारेमा अध्ययन गर्छौँ, त्यहाँभित्र भएका आर्थिक अनुशासन, आन्तरिक सुशासन लगायतका कतिपय मितव्ययता लगायतका विषयहरूमा ती टुल्सहरूको प्रयोग गरेर हामी बढ्छौँ, त्यसको निरीक्षण गर्छौँ र अन्तिम त्यसको मूल्याङ्कन चाहिँ नेपाल सरकारको सहकारी विभागले गर्छ। त्यो औजार हामीसँग छ, तर त्यसमा संस्थाहरू पटक पटक हामीले यहाँको मिडिया मार्फत पनि कयौँ पटक भनेका छौँ, विभिन्न कार्यक्रम तालिमहरूको माध्यमबाट पनि भन्ने गरेका छौँ, संस्थाहरू यसमा बेखबर बस्नु भएन, पहिलो कुरा।
हजुर,
अब दोस्रो कुरा, अहिले संस्थाहरूलाई कसरी रेस्क्यु गर्ने, अप्ठ्यारोमा परेका बेला कसरी बचाउने भन्ने पनि नेपाल सरकारको सहकारी ऐन 2074 त्यो व्यवस्था छ, 2077 त्यो स्थिरीकरण कोष भन्ने गठन भएको छ, त्यसमा आबद्ध हुने संस्थाहरूलाई त्यो कोषले ब्याकअप दिन थालेको छ, जोगाउन थालेको छ, त्यसलाई बचाउन थालेको छ, जसरी राष्ट्र ब्याङ्कले ब्याङ्कहरूको सुपरिवेक्षण गर्छ, बेला बेलामा पुँजीको व्यवस्थापन गरेर सहयोग गर्छ, यही मोडालिटीमा हामीले प्रयास गरेका छौँ र त्यसमा मोटामोटी अहिले देशभरिमा 392 जति संस्थाहरू आफू सहभागी भएका छन्। त्यो योगदानमा आधारित छ, किनभने त्यसमा कुनै ठुलो हाउगुजी नै, कुनै ठुलो अप्ठ्यारो कुरै छैन। अडिट रिपोर्टमा देखिएको विभिन्न कोषहरू छुट्याइसकेर बाँकी रहेको नाफाको केवल 5% रकम, त्यो साह्रै न्यून हो, यद्यपि हामी त्यो पनि कतिपय संस्थाहरू ठुलो संस्थाको हकमा घटाउनुपर्छ भनेर लागिरहेकै छौँ। तर त्यो झिनो रकम मात्रै त्यसमा सहभागी भएर प्रतिवर्ष हुने हो भने एउटा सुपरभिजन गर्ने निकाय छ। म संयोगले आज यहाँको मिडिया मार्फत आग्रह गर्न चाहन्छु, आज त्यसको तेस्रो वार्षिक साधारण सभा जस्तो परामर्श बैठक अहिले काठमाडौँमा भइरहेको छ, म त्यो कार्यक्रममा सहभागी हुँदैछु र त्यसमा नेपाल सरकारको अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, सहकारी विकास बोर्ड, के अरे त्यसपछि चाहिँ अब राष्ट्रिय सहकारी महासङ्घ, राष्ट्रिय सहकारी ब्याङ्क, हामी सहकारी विभाग, मन्त्रालय, यी सबै निकायहरू त्यसमा छौँ। त्यो कमिटीको सञ्चालक छ त्यो कोषको। त्यसकारण नेपाल सरकारले यी प्रयासहरू गरेको छ, संस्थाहरू यसमा खोज्नु पनि पर्यो कतिपय हामी के गर्दा सुरक्षित हुन्छौँ भन्ने बाटोमा।
हजुर,
जहाँसम्म तालिम शिक्षाको कुरा छ, मैले केन्द्रीय सङ्घमा बस्दाखेरिको मेरो अनुभव के छ भने करिब 36 वर्षको इतिहास भयो यो अर्गनाइजेसनको। आज नेपालको पहिलो अर्गनाइजेसन हो यो, पहिलो सङ्घ हो सहकारी क्षेत्रको सन्दर्भमा, र यसले विश्वव्यापी करिब 27-28 देशहरूमा आफ्नो कोलाबरेसन गरेर त्यहाँ भएका कतिपय सफल अभ्यासहरूलाई अनुसरण गराउन सुरु गरेको पनि विगत लामो समय भयो, 15-20 वर्ष जति भयो। त्यसो भएको हुनाले तालिम शिक्षा कतिपय प्रविधि हस्तान्तरण आदि विषयमा अब नेप्सकोनभित्र खोज्नु पर्यो, असाध्यै धेरै अवसरहरू संस्थाहरूमा छ। त्यसकारण हामी आफै रमाउने भन्दा पनि बाहिरी परिवेशले कहिलेकाहीँ हामीलाई दुर्घटनामा पुर्याउँछ भन्ने कुराको हेक्का राखेर संस्थाहरू अगाडि बढिदिए हुन्थ्यो भन्ने नै हाम्रो आग्रह।
जस्तै घनश्याम सर, अहिले पनि हजुरले यी कुराहरू भनिरहँदाखेरि सहकारी संस्थाहरू जति पनि छन् उहाँहरू अहिले पनि जनतामा अथवा साधारण सदस्यसम्म पुग्न सक्नु भएको छैन। बचत तथा ऋण गर्ने पैसा चाहिँ ब्याजबाट नाफा कमाउने मात्रै हामीले अहिलेको तत्काल धेरै सहकारीहरूको त्यो उद्देश्य देखिरहेका छौँ। एउटा साधारण सदस्यको जीवन स्तर उकास्नका निम्ति, उसलाई उद्यमी बनाउनको निम्ति, उसलाई समृद्ध बनाउनका निम्ति अहिले पनि खासै सहकारीहरूले काम गरिरहेको देख्न सकिएको छैन। अबको बाटो के हो सर? घनश्याम सर, तपाईँले देख्नुभएको बाटो एउटा सहकारीको सदस्य उद्यमशील बन्न, उसको जीवनस्तर माथि उकास्नका निम्ति अब के गर्नु पर्ला?
बचत तथा ऋण सहकारी संस्थाहरूको पनि अन्तिम उद्देश्य सदस्यहरूलाई समृद्धितर्फ उन्मुख गराउने हो, सदस्यहरूलाई समृद्ध बनाउने हो। बचत तथा ऋणको माध्यमबाट सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा योगदान पुर्याउने यसको मूल पृष्ठभूमिमा उल्लेख भएकै हुन्छ। त्यसकारण अब यहाँ चाहिँ प्रतिस्पर्धा, अघि सरले भन्नुभएको ठिकै हो, बचत तथा ऋण सहकारी संस्थाहरू आफू बलियो हुने, आफू सँग सम्बन्धित अथवा आफू केन्द्रित मात्रै प्रकृतिका हिसाबले अगाडि बढेको देखियो। हामीले पटक पटक भनेका छौँ, मेम्बर सुरक्षा के हो, मेम्बरको अनुभूति के हो, मेम्बरको वृद्धि दर के हो, मेम्बरको उत्पादन क्षमता के हो, सदस्यहरूको चाहिँ व्यावसायिकता के हो भन्ने बारेमा योजना अगाडि सार्नु पर्दछ। होइन भने ऋण दिएको छ तपाईँले कुनै हालतमा किस्ता ब्याज तिर्नुहोस् भनेर मात्रै भएन, उहाँको जिन्दगीमा कति परिवर्तन आएको छ त्यसको पनि भेरिफिकेसन गर्नुपर्ने हुन्छ। किनभने मेरा मेम्बरहरू हो भने, मेरा सदस्यहरू हुन् भनिसकेपछि ती सदस्यहरूको सुरक्षा कवचको रूपमा त्यो संस्था स्थापित हुनुपर्दछ। अब यहाँ दुइटै बाटो छ, एउटा चाहिँ सदस्यहरूले पनि सहकारीलाई त्यो मोडलमा नबुझिदिएर केवल मैले बचत राखेको, ब्याज खान मात्रै राखेको, अथवा ब्याङ्कको नक्कल गरेर मैले यसमा सहभागी भएको भन्ने उद्देश्यले कतिपय ठाउँमा सदस्य बन्नु भएको छ, धेरै वास्तै छैन त्यसको नीतिविधिमा, त्यसका अरू कार्यक्रमहरूमा धेरै वास्तै छैन। त्यसकारण हामीले चाहेको कुरा के हो त भन्दाखेरि संस्थाले पनि सदस्यहरूलाई आर्थिक उपार्जनमा जोड्ने मोडालिटी सुरु गर्नुपर्छ। कयन छ, हामीले चाहिँ युएसआइडीसँग चाहिँ कोअपरेसन गरेर विभिन्न कार्यक्रमहरू सुरु गरिया छ, नेपाल सरकारका उद्योग कृषि मन्त्रालयसँग टाइअप भएर हामीले धेरै कार्यक्रमहरू अगाडि सारेको छ। यस्ता कयन कामहरू त हामीले हाम्रो सदस्य सहकारी संस्था बिचमा त हामीले गरिरहेका छौँ, पकेट क्षेत्रहरू बनाएका छौँ, त्यसमा विभिन्न खालका अनुदान सहयोगहरूको टाइअप गरिदिएको छ, बिना धितो बिना ब्याजका प्याकेजहरू हामीसँग मेम्बरले पाउने गरी त्यो व्यवस्था गरेको छ, गर्छु भन्नेलाई छ। तर संस्था पनि सदस्यबाट टाढा टाढा हुने, सदस्य पनि संस्थालाई आफ्नो उपयोगको माध्यमले मात्रै लिने हो भने वास्तवमा सङ्कट आउँछ। त्यसो भएको हुनाले अब हामी नयाँ सिराबाट हाम्रो पुँजी कहाँ गइरहेको छ भन्ने बारेमा संस्थाले खोज्नु पर्यो, आफूले प्राप्त गरेको पुँजीलाई उत्पादनमा कसरी गाँच्ने भनेर सदस्यले त्यसको योजना बनाउनु पर्यो। त्यसो गरियो भने मलाई लाग्छ अहिलेका यी समस्याहरू समाधान हुन्छ।
जस्तै घनश्याम सर, अलिकति झापाको प्रसङ्ग निकाल्छु, करिब करिब 70 अरबभन्दा बढी पुँजी चाहिँ सहकारीहरूले कलेक्सन गरेको, सहकारीहरूले परिचालन गरेको देख्न सकिन्छ एक वर्षको अवधिमा झापामा। पुँजीलाई चाहिँ अबको मार्गदर्शन के हुनसक्छ? जस्तै त्यो 70 अरबभन्दा जस्तै ब्याङ्किङ क्षेत्रभन्दा बढी पुँजीहरू चाहिँ सहकारीले सङ्कलन गरिरहेको, सहकारीले परिचालन गरिरहेको देख्न सकिन्छ, तर त्यसको प्रभाव चाहिँ एकदमै शून्य देखिन्छ क्या, त्यसको प्रतिफल चाहिँ शून्य देखिन्छ। खालि केही सहकारीहरूले नाफा कमाए, केही सहकारीहरू घाटामा गए, बचतसम्म फिर्ता गर्न नसकेको अवस्था पनि छ, केही सहकारीहरू ताला लाग्ने अवस्था पनि सृजना भयो। अब यो अवस्थाबाट चाहिँ माथि उठ्नका लागि सहकारीहरूले, बचत तथा ऋण सहकारीहरूले के गर्न जरुरी छ? अब साँच्चिकै उत्पादनसँग जोड्न चाहिँ राज्यको भूमिका के हुनुपर्छ? सहकारीको पुँजीलाई राज्यले कसरी अनुगमन नियमन गर्छ, अथवा त्यो कानुन अहिले पर्याप्त छ कि छैन, अथवा कानुन बनाउन तपाईँहरूको भूमिका के रहनुपर्छ?
अहिले यसमा चाहिँ सहकारी ऐन 2074 यो बाटो खोलेको छ। अहिले हामी जुनसुकै क्षेत्रमा अर्थ, उद्योग र वाणिज्य सम्बन्धी नीतिहरू बनाउँदा तिन खम्बे अर्थनीतिको आधारमा बनाउनुपर्छ भनेर नेपालको संविधान 2072 राज्यका निर्देशक सिद्धान्तभित्र नै यसलाई उल्लेख गरेको छ। त्यसकारण त्यसको अधीनस्थ रहेर बनेको 74 सहकारी ऐनले हामी शिक्षा क्षेत्रमा, उद्योगको क्षेत्रमा, स्वास्थ्य क्षेत्रमा, खाद्यान्नको क्षेत्रमा, ऊर्जाको क्षेत्रमा जतासुकै जान सक्ने गरी बाटो खुल्ला
गरिदिएको छ।
तर त्यसका लागि योसँग बाजिने अरू ऐनहरू, जो विषयसँग सम्बन्धित अरू ऐनहरू छन्, जस्तो स्वास्थ्य ऐन भयो, उद्योग ऐन भयो, ऊर्जा ऐन भयो, कृषि ऐन भयो, यस्ता तमाम ऐनहरू चाहिँ अहिले पनि सहकारीको मार्गचित्रसँग फरक छन्, त्यो स्पिडसँग मिलेको छैन। त्यसो भएको हुनाले हामीले त्यसलाई पोइन्ट आउट गरिसकेका छौँ। हाम्रा एरियाहरू के हुन्, हामी कुन कुन क्षेत्रमा ऐन संशोधनको प्रक्रिया अगाडि बढाउनुपर्छ भनेर हामी अगाडि बढेका छौँ। करिब 47 ऐनहरू हाम्रो सहकारी स्पिडसँग बाजेको छ अहिले। त्यसकारण हामी पर्याप्त मात्रामा उत्पादनको क्षेत्रमा जान सकिएको छैन। अब रह्यो कुरा, त्यसो भए ऐनले खुल्ला गर्यो भन्नैमा चाहिँ सम्भव छ त भन्ने सन्दर्भ पनि केही हाम्रा डिफेन्सहरू छन्। बचत तथा ऋणको माध्यमबाट कारोबार गर्ने संस्थाहरूले सहकारी संस्थाहरूको बचत प्राप्त गरेर अनि आफैले उद्योग चलाउन सुरु गर्ने पनि होइन फेरि, किनभने यसले अन्तत उहाँहरूको बचत फिर्तामा समस्या आउँछ। कैयौँ संस्थाहरूमा त्यो सङ्कट पनि छ। त्यसो भएको हुनाले राज्य पनि आज अब एकैचोटि उत्पादनको क्षेत्र हामीले चाहेर मात्रै हुँदो रहेछ, चौतर्फी रूपमा नै अनुकूल वातावरणहरू सृजना हुनुपर्दो रहेछ। ट्याक्सले त्यही ढङ्गले उनीहरूलाई उत्साहित गर्नु पर्यो, निरुत्साहित होइन। सरकारले त्यही ढङ्गले वातावरण बनाइदिनु पर्यो, कुनै कारणवश त्यसको चाहिँ बिक्री वितरण आदिमा बजारीकरणमा समस्या भयो भने त्यसको व्यवस्थापनका निम्ति राज्यले सहजीकरण गर्न पर्यो। त्यसो भएको हुनाले हामी अहिले चाहन्छौँ सहकारी क्षेत्रले करिब 1,00,000 माथि मान्छेहरूलाई प्रत्यक्ष रूपमा रोजगारी दिएको छ अहिले। अब ती मान्छेहरू पनि व्यवसायमा जोडिन चाहन्छन्, ती मार्फत कैयौँ 10,00,000 बढी मान्छेहरूलाई चाहिँ अप्रत्यक्ष रूपमा रोजगारीमा जोड्न चाहन्छ सहकारी क्षेत्र। तर त्यसका लागि एक्लै सम्भव हुँदो रहेछ, स्थानीय सरकार, सङ्घीय सरकार, केन्द्रीय सरकार सबै चाहिँ त्यो उत्पादन मैत्री वातावरण सृजना गर्न लाग्नु पर्दो रहेछ। त्यसकारण हामी अहिले पुँजी निर्माणको क्षेत्रमा सदस्यहरूले 70 अर्ब 80 अर्ब, वास्तवमा यो सुखद कुरा पनि हो, सदस्यहरूलाई हामीले वास्तवमा धन्यवाद पनि दिनुपर्छ, किनभने आफूले खाई नखाई चाहिँ जम्मा गरेको बचतको पुँजी निर्माण गरेर राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने जे कोसिस आम सदस्यहरूले गर्नुभएको छ, यो धेरै नै महत्त्वपूर्ण कुरा छ।
तर उहाँहरूको पुँजीको ग्यारेन्टी त अथवा अझै पनि हुन सकेन नि त, तपाईँहरू जस्तो सक्षम नेतृत्व हुँदाहुँदै पनि।
मैले अघि चर्चा गरेको विषय त्यही हो, यसमा एउटा परिस्थितिजन्य घटनाबाट संस्था अप्ठ्यारोमा पर्यो, बचत फिर्ता गर्न सकेन, त्यसको हामी अध्ययन गरिरहेकै छौँ। एउटा नियतवश नै कमजोरी गरेर सदस्यहरूको पैसा फिर्ता गर्न सकेन, यो चिजको पनि हामी डिमार्केसन गर्छौँ र यसको कानुनी उपचार के हो, सदस्यहरूले बचत फिर्ता पाउने विधि के हो भन्ने बारेमा हामी अवश्य जान्छौँ। त्यसकारण अब यो एकैचोटि आइलाग्यो, खास गरिकन कोभिड आइलाग्यो, त्यस पछाडि वित्तीय बजार अलिकति अस्तव्यस्त बन्यो, आर्थिक क्षेत्र अप्ठ्यारोमा पर्यो। त्यसकारण जुन चक्रिय प्रणाली थियो हाम्रो सहकारीभित्रमा आउने जाने, त्यसमा अवरोध उत्पन्न भएर वास्तवमा संस्थाहरूमा समस्या आयो। त्यसो भएको हुनाले म सदस्यहरूलाई धेरै नआत्तिकन, सदस्यहरूलाई धेरै निराश नबनिकन आफ्नो जे प्रक्रिया हो, जुन खालको आर्थिक अवस्था छ, त्यस अनुसार संस्थामा दैनिक रूपमा, मासिक रूपमा, अनिवार्य रूपमा सहभागिता जनाउनु पर्छ, चाहे त्यो बचतमा होस्, चाहे ऋण कारोबार गरेको अवस्था होस्। त्यसो भएको हुनाले हामी मोटामोटी हाम्रो अनुमान पनि हामी राज्यसँग छलफल गरिरहेका छौँ। यसलाई सुधार्नका निम्ति अरू थुप्रै क्लस्टरहरू हाम्रो बिचमा बन्न जरुरी छ। कर्जा सूचना केन्द्र हामीलाई प्राप्त हुन बाँकी छ, यो 1.5 महिनामा नेपाल सरकारको तर्फबाट जारी गराउने प्रयत्नमा हामी छौँ, किनभने त्यसको माध्यमबाट एकअर्काको वित्तीय अवस्थाको बारेमा, एकअर्काको कर्जा कारोबारको बारेमा, साग सूचना आदान प्रदानको बारेमा र कुनै कारणवश तलमाथि गरेको छ भने कालो सूचीमा हामीले चाहिँ राख्न सक्ने बारेमा पनि हामी अगाडि बढेको अवस्था छ। अर्को ऋण असुली न्यायाधिकरण पनि छिट्टै नै यो मोटामोटी बढीमा 4-5 महिनाको अन्तरालमा जारी गर्ने गरी सरकारलाई हामीले असाध्य धेरै नै लबिङ गरेको अवस्था छ। त्यसका माध्यमबाट अब असुलीसँग सम्बन्धित पनि मुद्दाहरू कानुन सरह कार्यान्वयन गर्ने गरी त्यो क्लस्टरबाट त्यो ठाउँबाट निर्देशित भएपछि हामी कार्यान्वयनमा जानुपर्ने अवस्था छ। त्यसकारण म संस्थालाई पनि यहाँ मार्फत आग्रह गर्न चाहन्छु, कुनै नियत नराखिकन असल अभ्यासका माध्यमबाट संस्था सञ्चालन गरौँ। यसपटक पाउने केही पनि होइन, सामाजिक मर्यादा हाम्रो मूल्य मान्यताहरूलाई स्थापित गर्न जरुरी छ। यो कुरालाई ध्यान दिएर सञ्चालक साथीहरू संस्थाले पनि आफ्नो कामलाई अगाडि बढाउनुपर्छ। सदस्यज्यूहरूलाई पनि अहिले धेरै विचलन धेरै नआतिकन धेरै चिन्ता नलिकन आफ्ना नियमित अभ्यासमा नियमित काममा अगाडि बढ्नुपर्छ, ताकि यो क्षेत्रमा जुन खालको एउटा सङ्कट छ यसको छविमाथि जे प्रश्न छ सहकारीमाथि जुन खालको औँला उठिरहेको छ यो साह्रै थोरै संस्थाहरूमा भएको नोक्सानी 1% पनि नोक्सानी संस्थाहरूमा नोक्सानी भएको छैन तर यसको चाहिँ बजार हल्ला यसप्रति आएको नकारात्मकता असाध्य धेरै छ। त्यसकारण यो सबै मिलेर हामीले यसको छविलाई पहिला उच्च बनाऊ, धेरै आत्तिनुपर्ने धेरै अप्ठ्यारो मान्नुपर्ने अवस्था अहिले छैन, हामी यसलाई सुधारोन्मुख बाटोमा अगाडि बढिरहेको नै ठान्छौँ।
जस्तै घनश्याम सर अहिले त मुलुक सङ्घीयतामा गएको छ, 3 तहको सरकार छ, सहकारीहरू गाउँ गाउँमा छन्, यो स्थानीय सरकार अथवा प्रदेश सरकारसँग सहकार्य गरेर सहकारीहरू अगाडि बढ्न सक्ने अवस्था चाहिँ सिर्जना हुन्छ कि हुँदैन? जस्तै पुँजीको कुराहरूदेखि लिएर अन्य गतिविधिहरूमा पनि स्थानीय सरकार अथवा प्रदेश सरकार सङ्घीय सरकारको त अब बेग्लै होला नियम, यो स्थानीय सरकारसँग चाहिँ सहकारीले सहकार्य गरेर अगाडि बढ्ने अवस्था सृजना गर्न सकिन्छ सकिँदैन, यसतर्फ के छ तपाईँहरूको धारणा?
होइन, त्यसमा हामीले अहिले केही कानुनी इररहरूलाई छलफलको विषय बनाएका छौँ, किनभने सरकारसँग विभिन्न खालका प्रोजेक्टहरू परियोजनाहरू सञ्चालन गर्न पर्याप्त मात्रामा पुँजीको अभाव छ। सहकारी क्षेत्रमा उत्पादनमा जान सक्ने गरी बाटो खुल्ला भएको छ, कतिपय सीमाभित्र रहेर उत्पादनसँग गाँसिने विषयहरू पनि हाम्रो बिचमा छ। त्यसकारण अहिले पब्लिक कोअपरेटिभ पार्टनरसिप प्रोग्रामको माध्यमबाट अगाडि जानको निम्ति के मोडल हुनसक्छ, गभर्मेन्ट अब सरकार सहकारी साझेदारी कार्यक्रम मार्फत ती परियोजनाहरूलाई अगाडि बढाउन कुन मोडल अप्नाउन सकिन्छ भन्ने बारेमा कानुनमा धेरै ठुलो व्यवस्था केही पनि गरेको छैन अहिलेसम्म। मात्रै सहकारी संस्थाहरूको अब व्यवस्थापनका लागि उनको सहयोगका लागि उत्पादनमा गएकाहरूका लागि सरकारले बेला बेला अनुदान सहयोग गरिरहेको छ, त्यो पनि अलि बाठा परेका संस्थाहरूले नै त्यसमा आफ्नो पहुँच पुर्याएको हामी देख्छौँ। त्यसो भएको हुनाले यसमा हाम्रो आग्रह के छ त भन्दाखेरि अब केही मोडालिटीमा केही कानुनी संरचनाहरूमा नै परिवर्तन गरेर थोरै निश्चित प्रतिशत त्यो बचतको माध्यमबाट जम्मा भएको पैसालाई होइन कि संस्थाले आय आर्जन गरिकन आफ्नो कोषहरू डेभलप गरिसकेपछि ती कोषलाई उत्पादनमा लैजानको निम्ति हुन त केही प्रयासहरू गरेको छ। विशिष्टीकृत सङ्घको माध्यमबाट 25 जति संस्थाहरू मिलेर उद्योग सञ्चालन गर्ने उत्पादनमा जान सक्ने भन्ने मोडल त छ, तर त्यसमा पनि कुन इन्डिकेटर कुन टुल्सका आधारमा चाहिँ सहभागी हुने संस्थाले भरेका जम्मै बचत पैसा उठाएर विशिष्टीकृत सङ्घको नाममा उद्योग खोल्ने नाममा पैसा हाल्यो भने त सदस्यहरूको बचत फिर्तामा समस्या आउँछ। त्यसकारण त्यसका केही विद्यमान टुल्सहरू पनि हामीले बनाएका छौँ। कति कारोबार गर्दा कुन अवस्थामा हामीले कोषहरू निर्माण गर्दा चाहिँ त्यस्ता सङ्घहरूमा जाने उत्पादनमा जाने भन्ने बारेमा हाम्रो क्लियर रोडम्याप छ। अब सरकारको केही कानुनी संरचनाहरूमा केही हेरफेर हुन जरुरी छ। कतिपय संस्थाहरू हौसिएर मैले त अब उद्योग गर्ने नै हो भनेर बचतका पैसाहरू त्यसमा डाइभर्ट गरेर सेयरका पैसाहरू त्यसमा लगानी गरेर उद्योग चलाएका पनि कतिपय संस्थाहरू छन्। अहिले त ठिकै हो छ, तर सदस्यहरूको जब आवश्यकता गम्भीर प्रकारका समस्याहरू अहिलेको कोभिड जस्तै अथवा महामारी जस्तै अथवा विभिन्न खालका चाहिँ असामान्य परिस्थिति जसले सहन गर्नै नसक्ने अवस्था आइसकेपछि सेयर र बचतको फिर्ताको प्रक्रियामा आउँदा हामीले चलाइरहेका उद्योगहरू पनि धराशायी हुनसक्छ। त्यसो भएको हुनाले म यहाँ मार्फत आग्रह गर्न चाहन्छु सहकारी संस्थाहरू उत्पादनमा जानै पर्छ, तर गइरहेका संस्थाहरू बडो होसियारीपूर्वक जानुपर्छ। कुनै कारणवश ती संस्थाहरू अप्ठ्यारामा परे ती उद्योगहरू तिनले चलाएका व्यवसायहरू तलमाथि परे भने देशभरि कसैले यो प्रयासै गर्न सक्दैन। त्यसो भएको हुनाले बडो होसियारीपूर्वक अगाडि बढ्नुपर्छ र त्यसका लागि अघि यहाँले भन्नुभयो जस्तो पार्टनरसिप अथवा साझेदारी प्रोग्रामका लागि चाहिँ कानुनी संरचनामा केही परिवर्तन गर्न आवश्यक छ।
अब अन्त्यमा घनश्याम सर, जस्तै अहिले चलिरहेको यो बचतको कुराहरू अथवा सञ्चालक नै फरार हुने कुराहरू केही सहकारीले गरेका कारण मुलुकभरका सहकारीहरूमा अलिकति हलचल पैदा भइरहेको अवस्थामा, अब मुलुकको समग्र अहिलेको सहकारीको अवस्था के छ र बचत त गर्ने अथवा सहकारीमा चाहिँ कारोबार गर्ने तमाम आदरणीय सदस्यहरूलाई चाहिँ तपाईँको सुझाव के छ?
होइन, अब यसमा अलिकति केही संस्थाहरूमा समस्याहरू आयो जुन कुरा चर्चाको विषय छँदैछ, तर अब यसमा कानुनी उपचार नै नभएको एकदम अप्ठ्यारोमै परेको उहाँहरूबाट असुल परै गर्न सकिँदैन भन्ने विषय होइन, यो सम्भव छ। अब राम्रो अभ्यास यो चाहिँ कानुन अप्ठ्यारोमा परेकाहरूलाई कसरी कानुनी उपचार गर्ने एउटा बाटो त होला, तर सहकारी संस्थाहरू आफैमा समुदायमा आधारित सदस्य केन्द्रित सदस्यहरूको वृत्ति विकासमा आधारित भएको हुनाले टोटल जिम्मा निगरानी त्यसको हेरचाह कहीँ कसैले गरेन भने पनि त्यसको चाहिँ सम्बन्धित सियर सदस्यहरूले त्यो संस्था परिवारले आफूले आफैलाई स्वनियमित स्वनियन्त्रित गर्न जरुरी देखिन्छ अहिलेको सन्दर्भमा। यसको मतलब कानुनी उपचार नै केही नभएको होइन, नेपालमा जेसुकै गरे पनि छुट पाइन्छ भन्ने अवस्था अवश्य नै छैन, तर हामीले कारवाही प्रक्रिया अगाडि बढाइरहँदा सदस्यहरूको हितलाई सर्वोपरि राखेर सदस्यको बचतलाई सम्पत्तिलाई हिनाबिना नहुने गरी के गर्दा सुरक्षित हुन्छ भन्ने मोडलमा जानुपर्छ। हामी अहिले अब केन्द्रीय सङ्घको तर्फबाट खास गरिकन बचत ऋण तथा ऋणको क्षेत्रमा चाहिँ अब करिब एक महिना जति एउटा वित्तीय क्षेत्र सुधार कार्यदल हामीले पनि निर्माण गरेका छौँ देशव्यापी रूपमा अध्ययन गर्ने गरी। अब त्यसको सन्दर्भमा म आफै त्यसको प्रमुखको रूपमा संयोजकको रूपमा रहेको छु त्यो कार्यदलको सन्दर्भमा, मैले करिब 45 दिनको अन्तरालमा यो रिपोर्ट बुझाउँछु र यसका माध्यमबाट हामी सरकारसँग पनि हाम्रा आन्तरिक जीवनमा पनि हाम्रा सदस्य र हामी सङ्घहरूका बिचमा पनि केही मोडालिटीको बारेमा अवश्य नै निकास खोज्छौँ। म यहाँ मार्फत आम सदस्यज्यूहरूलाई आग्रह गर्न चाहन्छु, हामी पटक्कै अहिले धेरै निराश नबनिकन आफ्नो नियमित जे काम हो होला, हाम्रो आय आर्जन घटेको छ, हाम्रो पैसाको कारोबारको चाहिँ हिजोको हैसियत र अहिलेको हैसियतमा केही समस्याहरू आएको छ, थोरै भए पनि नियमित रूपमा चाहिँ संस्थामा जोडिने गरी संस्थाका नीति विधि ऐन कानुनहरूका बारेमा विनियमको बारेमा संस्थाका सञ्चालकहरूको चाल चलनको बारेमा पनि हामीले हेक्का राखेर अगाडि बढ्नुपर्छ र नियमित कार्यक्रममा नियमित कारोबारमा सबै सदस्यहरू सहभागी बन्नुपर्छ। निश्चय नै समग्र क्षेत्र खास गरिकन वित्तीय अवस्था सरकारका नीति निर्देशनहरू कानुन कार्यान्वयनहरू र हाम्रा शैलीहरू पनि सँगसँगै परिवर्तन हुँदा यो क्षेत्र अहिले पनि गरिमाको क्षेत्र हो, यो क्षेत्र अहिले पनि राज्यको मूल प्रवाहको क्षेत्र हो, यो क्षेत्र यदि अप्ठ्यारोमा पर्यो भने त नेपालको सामाजिक जनजीवन नै अप्ठ्यारोमा पर्ने हामी त्यस्तो अनुमान गर्छौँ। त्यसो भएको हुनाले यहाँ मार्फत सबै संस्थाहरूलाई सहकारी अभियानमा अझ क्रियाशील भएर अझ सशक्त रूपमा अगाडि बढ्नको निम्ति म यहाँ मार्फत हार्दिक आग्रह गर्न चाहन्छु।
हस् सर, अत्यन्तै व्यस्तताको बावजुद पनि समय प्रदान गरिदिनु भयो र आफ्ना कुरा र जनताका जिज्ञासाहरूका बारेमा तपाईँले चाहिँ आफ्नो विचार धारणा राखिदिनु भयो, समय प्रदान गर्नुभएकोमा यहाँप्रति हार्दिक आभार व्यक्त गर्दछु सर।
हस् धन्यवाद
सर। उहाँ हुनुहुन्थ्यो नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेडका नेप्सकुनका महासचिव घनश्याम अधिकारी रेडियो भिजनमा वृत्तमोड खबरमा आफ्नो धारणा राख्दै। हवस् त, आजलाई वृत्तमोड खबर यति नै। हामी अर्को हप्ता फरक विषयवस्तुका साथ फरक प्रसङ्ग लिएर उपस्थित हुने नै छौँ। तिनजेलका लागि कार्यक्रम प्रस्तुता म पुष्प बराल पनि बिदा चाहन्छु। निरन्तर खबरका लागि रेडियो भिजन सुन्दै गर्नुहोला। नमस्कार।